आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मुक्ति दाता उतर करता जमीन धरती।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी अध्ययन पहिलो राजा 3 र 4 देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ बुद्धिको निम्ति सुलेमानको प्रार्थना र परमेश्वरको उत्तर। यस अध्यायमा परमेश्वर सुलेमान कहाँ सपनामा प्रकट हुनुभएर भन्नुहुन्छ, माग म तिमीलाई के दिऊ। सुलेमानले इसरायलको शासन गर्न बुद्धि माग्छन्। सुलेमानको स्वार्थरहित विन्तीले परमेश्वरलाई यति धेरै खुशी तुल्याउँछ कि उहाँले तिनलाई मागेको भन्दा अझ धेरै कुरा दिने प्रतिज्ञा गर्नुभयो। उसलाई बुद्धि दिनुको साथसाथै त्यसको अतिरिक्त उसलाई धन सम्पत्ति र आदर इज्जत दिनुहुन्छ। दुई आमाहरूले एउटा बच्चालाई मेरो हो भनी दावी गर्ने मुद्दामा उसको निर्णयले यो कुराको प्रमाणित गर्दछ कि परमेश्वरले वास्तवमा उसलाई बुद्धि र समझदारको हृदय दिनुभएको थियो। पहिलो राजा 3:1-2 भनिएको छ, सुलेमानले मिश्र देशका राजा फारूसँग मित्रताको सम्बन्ध बाँधे र उनकी छोरीसँग विवाह गरे। आफ्नो महल, परमप्रभुको मन्दिर र यरुसलेमको चारैपट्टि पर्खाल बनाई नसकुञ्जेल सुलेमान राजाले तिनलाई दाउदको शहरमा ल्याएर राखे। मानिसहरूले चाहिँ अझसम्म डाँडाका थानहरूमा बलिदान चढाउने गर्थे, किनभने त्यस बेलासम्म परमप्रभुको नाउँको निम्ति कुनै मन्दिर निर्माण गरिएको थिएन। मित्र, सुलेमान राजा भएपछि तिनले गरेको सबभन्दा पहिलो काम मिश्रको राजा फिरुनको छोरीसँग विवाह गरे। उसको यो विवाहले मिश्रसँग मैत्री सम्बन्ध स्थापित गर्यो। अन्य जाति स्त्रीसँग सुलेमानको विवाह भयानक गल्ती थियो र अन्तिममा उसको सर्वनाशको कारण पनि बन्यो। यो कुराको याद राखौं कि सुलेमान स्त्रीहरूको महलमा हुर्के बढेका थिए। तिनी दाउद उसको पिताको जस्तै जीवनसँग परिचित थिएनन्। म विश्वास गर्दिन कि सुलेमानसँग दाउद जस्तो परमेश्वरको निम्ति आत्मिक योग्यता थियो, न उसको जीवनमा दाउदको जस्तै परमेश्वरको निम्ति कुनै इच्छा, लालसा र प्रेम माया थियो। तर सुलेमानले आफ्नो कमजोरीहरूको थाहा गरे। फिरुनको छोरी विवाह गरेपछि उसले आफ्नो कमजोरीहरूको महसुस गरे। हामी यही भन्न सक्छौ कि तिनलाई यसको आभास पहिले महसुस गरेको भए कति उत्तम हुने थियो। फिरुनको छोरीसँग विवाह गरेपछि तिनी बुद्धि माग्न परमप्रभु कहाँ गए। दाउदको शासनपछि त्यहाँ शान्ति आनन्दको अवधि भयो। मानिसहरू अग्ला स्थानहरूमा बलिदान चढाउन आरम्भ गरे, जुन वास्तवमा अन्य जाति प्रतिमा पूजक आराधना थियो। यो प्रतिमा पूजामा फर्किजाने कुरा थियो। हामी देख्छौ अगाडि सुलेमानको बलिदान र बुद्धिको निम्ति उसको प्रार्थना। 3 र 4 भनिएको छ, सुलेमान आफैले चाहिँ आफ्ना पिता दाउदले बनाएका धार्मिक विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए, तर तिनले डाँडाका थानहरूमा बलि चढाएर धूप बाले। सुलेमान राजा गिबोनमा बलिदान चढाउनलाई गए, किनकि डाँडाका थानहरूमा सबैभन्दा मुख्य स्थान यही थियो। त्यहाँ वेदीमा तिनले 1000 होम बलिहरू चढाए। सुलेमान पनि अग्ला डाँडाहरूमा बसालेको अन्य जातिहरूको वेदीमा बलिदान चढाउनको लागि उक्लेर गए र त्यहाँ बलिदान चढाए, र त्यसमा तिनी पूर्ण रूपमा इच्छुक थिए त्यो गर्नलाई। तिनले केही त्यस्तो काम गरे जुन दाउदले कहिले पनि गर्ने थिएनन्। यद्यपि सुलेमानले परमेश्वरलाई प्रेम गरे तापनि तिनी दाउद जस्ता परमेश्वरका आत्मिक जन थिएनन्। सुलेमान दाउले बनाएका धार्मिक विधानहरूको पालन गर्दै परमप्रभुलाई प्रेम त गर्थे र हामीले पहिले नै तिनको कमजोरीको देखिसकेका छौ कि तिनी डाँडाहरू हुँदो अन्य जातिहरूको वेदीमा पशुहरू बलि चढाउँथे। अनि पाँच पदमा भनिएको छ, गिबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर तिनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। परमप्रभु सुलेमान कहाँ राति सपनामा प्रकट हुनुभयो र आफ्नो इच्छा अनुसारको कुरा माग गर्ने अनुमति दिनुभयो। जब परमेश्वरले सुलेमानलाई उसको इच्छा अनुसार कुनै पनि कुरा दिनेछु भन्नुभयो, म सोच्दछु कि उहाँले थाहा पाउनुभयो सुलेमानसँग धेरै कुराहरूको अभाव र कमीहरू थिए र पूर्ण रूपमा अपर्याप्त थिए। हजुर, तर मित्र, कोसँग चाहिँ यी कुराहरूको लागि मनक्की वा पर्याप्त छ त? हामी कोही पनि छैनौं। सुलेमानले धन सम्पत्ति र शक्तिको लागि माग गर्न सक्थे। त्यसको सट्टामा आफ्नो कमी वा अपर्याप्तको महसुस गर्दै उसले के माग गरे, सो कुराको ध्यान दिनुहोस्। छ पदमा भनिएको छ, सुलेमानले जवाब दिए, तपाईँले आफ्नो दास मेरो पिता दाउदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईँप्रति विश्वासयोग्य हुनुहुन्थ्यो र धार्मिक र हृदयमा ठिक हुनुहुन्थ्यो। तपाईँले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनु भएको छ र अब उहाँपछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन एउटा छोरो दिनुभएको छ। सात र आठमा भनिएको छ, अब हे परमप्रभु मेरा परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरो पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास या तपाईँले चुन्नुभएको तपाईँका प्रजाको बीचमा छु जो असंख्य र अनगिन्ती छ। सुलेमान आफैले आफैलाई अनुभवमा सानो बच्चा ठान्छन् र सोच्दछन् कि यति महान राष्ट्रको सामना गर्न तिनी अयोग्य छन्। मित्र, आज त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई सेवा गर्न प्रयत्न गरिरहेका छन्, जो आफ्नो अपर्याप्तहरू, आफ्नो कमजोरी र कमीको महसुस गरेका देखिँदैन। हामी सबै परमेश्वरको सेवा गर्न पूर्ण रूपमा अपर्याप्त कमजोरी छौं। हामीले यो तथ्यको थाहा पाउनुपर्छ कि हामी त्यस्तो स्थानमा छौं जहाँ परमेश्वर हामीलाई सहायता गर्न सक्नुहुन्छ। नौ पदमा भनिएको छ, यसकारण तपाईँको प्रजालाई ठिक सहित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? सुलेमानले परमेश्वरका जनहरूलाई शासन गर्न बुझ्ने समझदार हृदयको लागि विन्ती गरे। म यसको केही क्षणको निम्ति विचार गर्न चाहन्छु। हामी सधैँ भन्छौं कि सुलेमानले बुद्धिको निम्ति प्रार्थना गरे, त्यो निश्चय नै सत्य हो, तर कस्तो किसिमको बुद्धिको निम्ति उसले प्रार्थना गरे? उसले राजनैतिक बुद्धिको निम्ति प्रार्थना गरे। तिनी राजनेता हुनको निम्ति गुण र योग्यताको चाहन्थे। तिनी जान्न चाहन्थे कि कसरी यी मानिसहरूलाई शासन गर्नु र इन्साफ गर्नु, न्याय गर्नु र महान राष्ट्रिय निर्णयहरू बनाउनु। उसले आत्मिक बोध वा ज्ञानको निम्ति परमेश्वरसँग विन्ती गरेन। मित्र, यो नै एक कुरा हो जुनको स्पष्ट पर्न आवश्यक छ। सुलेमानले लेखेका हितोपदेश उपदेशकको पुस्तकमा हामी त्यो बुद्धिको देख्छौ जुनले हामीलाई यो संसारमा अगुवाई गर्नेछ। हितोपदेश विशेष गरी जवानहरूको निम्ति पढ्न अति नै उपयोगी छ। यद्यपि सुलेमानको श्रेष्ठ गीतमा उसले आत्मिक बोध वा ज्ञानहरूको प्रकट नगरे तापनि उसको वृद्ध उमेरमा उसका अन्य जाति पत्नीहरूले परमप्रभुबाट उसको हृदयलाई अलग टाढा लगिदिए। सुलेमानले आत्मिक बोधको निम्ति प्रार्थना गरेन। सुलेमानले राजनैतिक बुद्धिको प्रार्थना गरे र परमेश्वरले यो बुद्धि उसको जीवन भरिदिनुभयो। हामी अगाडि देख्छौ सुलेमानको प्रार्थनाको उत्तर दिइयो। दश र एघार पदमा भनिएको छ, सुलेमानले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो, यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, मैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आँसु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निदो गर्नलाई बुद्धि मागेको कारणले। सुलेमान बुद्धिमान न्यायहरू गर्न वा निर्णयहरू बनाउन चाहन्थे र राम्ररी देश र देशका जनतालाई शासन गर्न चाहन्थे। अनि बाह्र पदमा भनिएको छ, तैले मागेको म पूरा गर्नेछु, म तँलाई बुद्धि बुद्धिमान र निर्धो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिले कोही भएको छैन न तेरो पछि कहिले अरू कोही हुनेछ। मित्र, सुलेमान अति नै बुद्धिमान व्यक्ति बने। जब तपाईँ हितोपदेश र उपदेशकको पुस्तक पढ्नुहुन्छ, तपाईँ मानव बुद्धि चरम बिन्दुमा भएको पाउनुहुन्छ। मेरो मतलब यो होइन कि यी पुस्तकहरू आत्माद्वारा प्रेरित पुस्तक होइनन्, यो स्पष्ट छ कि परमेश्वर सुलेमानद्वारा मानव बुद्धिको सर्वश्रेष्ठताको दिइरहनु भएको छ। दुवै पुस्तकहरूमा यो कुराको स्पष्ट गर्दै कि परमेश्वर सुलेमानद्वारा मानव बुद्धिको सर्वश्रेष्ठताको दिइरहनु भएको छ। दुवै पुस्तकहरूमा यो कुराको स्पष्ट गर्दै केवल मानव बुद्धि जीवनका प्रत्येक मामलाहरूको भेट्न पूर्ण रूपमा अपर्याप्त छ, त्यो काफी छैन। 13-14 पदमा भनिएको छ, यस बाहेक तैले नमागे कति कुराहरू अर्थात धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुने छैन, अनि तेरो पिता दाउदले गरे झैं यदि तँ मेरो मार्गमा हिँडिस र मेरा धर्म विधिहरू र आज्ञाहरू पालन गरिस भने म तँलाई दीर्घायु तुल्याउनेछु। मित्र, हामीले पहिले नै संकेत गरिसकेका छौं कि मानदण्ड चाहिँ दाउद हुन्, स्तर नापक चाहिँ दाउद हुन्। यो मानव मानदण्ड हो र त्यो त्यति उच्च छैन। तर स्पष्ट रूपमा भनौं, केही कम राजाहरू त्यस मानदण्डसम्म आइपुगे। 15 पदमा भनिएको छ, तब सुलेमान ब्युझे र यो त सपना रहेछ भनी तिनले थाहा पाए। त्यसपछि तिनी यरूसलेममा फर्के र परमप्रभुको करारको सन्दुकको सामु खड़ा भए र होमबली र मेलबली चढ़ाए। तब तिनले आफ्ना सबै भारदारहरूलाई भोज दिए। होमबली र मेलबलीले प्रभु येशु ख्रिष्टको संकेत गर्छ। होमबलीले उहाँ परमेश्वरको थुमा उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरामा औल्याउँछ भने मेलबलीले त्यो तथ्यको बताउँछ कि उहाँले आफ्नो खुन क्रूसमा बहाउनु भएर मिलाप गराउनुभयो। उहाँ परमेश्वरको थुमा हाम्रा उद्धारकर्ता हुनुभएकोले गर्दा उहाँले हामीलाई पितासँग सही सम्बन्धमा ल्याउन योग्य हुनुहुन्छ। उहाँको रगत बहाइले हाम्रा पापहरूको दोषहरूको मेट्न सम्भव बनाउँछ। यो अध्यायको अन्तिम खण्डमा हामी सुलेमानको बुद्धिको प्रदर्शन देख्छौ। उसले खास समस्याको बुद्धिमान र चलाक समाधान दिन्छन्। त्यहाँ दुई स्त्रीहरू थिए, तिनीहरू वेश्याहरू थिए र तिनीहरूको बीचमा तिनीहरूसँग एउटा बच्चा थियो। दुवै स्त्रीहरूले यो बच्चा आफ्नो हो भनी दावी गरे। तिनीहरूले त्यो मामला सुलेमान कान ल्याए। तपाईँ कसरी त्यो समस्याको समाधान गर्नुहुन्छ? तपाईँ कसरी पत्ता लगाउनुहुनेछ कि त्यस बच्चाको खास आमा को थिए? आजको वैज्ञानिक युगमा सम्भव केही विशेष जाँचद्वारा बच्चाको खास आमा को थिए भन्ने कुरा पत्ता लगाउन सकिन्छ। तर सुलेमानसँग र त्यस समयमा त्यस्ता स्रोतहरू थिएन। सुलेमानले ती स्त्रीलाई भने, जबकि तिमी दुवैले त्यो बच्चा दावी गरेकोले गर्दा बच्चालाई काट्छु र तिमीहरू दुवैले आधा आधा भाग पाउनेछौ। अनि त्यो स्त्री जो त्यो बच्चाको खास आमा थिएनन् त्यसले निश्चय नै बच्चाको लागि त्यति दयामाया हुँदैन। तर खास आमाको हृदयमा त्यस बच्चाको निम्ति दयामाया हुन्थ्यो। अहिले त्यस स्त्री जो बच्चाको खास आमा थिएनन् उसले भने, महाराज त्यस बच्चालाई काट्नुहोस् र आधा आधा दिनुहोस्। तर खास आमाले भने, अह त्यसो हुँदैन, त्यसो नगर्नुहोस्, त्यसलाई नै त्यो बच्चा देऊ। सुलेमानले थाहा पाए कि त्यो स्त्री जसले त्यो बालकको ज्यान बचाउनको निम्ति उसलाई त्याग्न इच्छुक भए तिनी नै खास आमा थिए। यसरी सुलेमानले आफ्नो महान बुद्धिको प्रयोग गरे र प्रदर्शन गरे। 28 पदमा भनिएको छ, जब राजाले दिएको फैसला सारा इसरायलहरूले सुने तब राजाप्रति भयको भावना उत्पन्न भयो, किनभने न्याय गरिदिनलाई तिनीसँग परमेश्वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे। मित्र, सुलेमानले आफ्नो शासनकालमा बनाएको धेरै बुद्धिमान न्याय इन्साफ मध्ये यो एक असल उदाहरण हो। यसपछि हामी 4 अध्यायतिर पनि प्रवेश गरिहालौ। सुलेमानका 11 अफिसरहरू 4 अध्यायमा सुलेमानले राज्यलाई शिरोबिन्दुमा ल्याउँछन्। उसको राज्यको सूचित गर्ने कुरा शान्ति र समृद्धता थियो। मित्र, हामी पनि शान्ति पाउन चाहन्छौ, चाहदैनौ र म सोच्दछु कि सुलेमानलाई शान्तिका राजकुमार भन्न सक्छौ भने दाउदलाई युद्धका मानिस। तर यो कुराको याद राखौं, सुलेमान र उसको राज्यले भोगेको शान्ति र समृद्धता युद्धको मानिस दाउदद्वारा सम्भव बनाइएको, स्थापित बनाइएको जग थियो, आधार थियो। यससँग हाम्रो निम्ति आत्मिक पाठ छ। हामी यो सोच्न मन पराउँछौ कि परमेश्वर हामीलाई पापको क्षमा गर्नुहुन्छ किनभने उहाँ भावुक हुनुहुन्छ। मित्र, परमेश्वर त्यस किसिमको निच निम्न स्तरमा पापको क्षमा दिनुहुन्न। मेरो मित्र, युद्ध लड़िसकिएको छ र महान बलिदान बनाइसकिएको छ, रगत बहिएको छ, ताकि हामीले पापको क्षमा पाउन सकौं। प्रभु येशु ख्रिष्टले क्रूसमा उहाँको रगतद्वारा मिलाप बनाउनुभयो। मित्र, रगतद्वारा मात्र हामी मिलापमा शान्तिमा प्रवेश गर्न सक्छौं। पहिलो राजा 4:1-6 पदमा भनिएको छ, यसरी सुलेमान राजाले सारा इसरायलमाथि राज्य गरे। तिनका मुख्य मुख्य अधिकारीहरू यिनै हुन्: सादोकको छोरा अजरिया पुजारी, सिसाका छोरा एलिहोरेप र अजिया सचिवहरू, अहिलुतका छोरा यहुसापात लेखापाल, यहोयदाका छोरा बनाया मुख्य सेनापति, सादोक र अबियाथार पुजारीहरू, नातानका छोरा अजरिया जिल्ला जिल्लाका अधिकृतहरू मध्येका जिम्मेवाल, नातानका छोरा जाबुद पुजारी र राजाका व्यक्तिगत सल्लाहकार, अहिसार राजमहलका जिम्मावाल, अफसालमको छोरा अदोनीराम बेकार काम गर्नेहरूका जिम्मावाला। मित्र, यी पदहरूमा सुलेमानका अफिसरहरूको सूची देख्छौ। तिनीहरू मध्ये कोही कोही चाहिँ दाउदका छोराहरूका छोराहरू थिए, मतलब सुलेमानका भतिजाहरू थिए। पद 5 अजर्याको उल्लेख भएको छ। यो मानिस या त दाउदको छोरा नातानको छोरा थिए या अगमवक्ता नातानको छोरा थिए। अनि हामी अगाडि देख्छौ कि सुलेमानका 12 प्रान्त राज्यपालहरू, 7 भनिएको छ, सारा इसरायलमाथि सुलेमानका 12 जिल्ला जिल्लाका जिल्लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्येक वर्षमा 1-1 महिनाको खानेकुरा जुटाउनु पर्थ्यो। सुलेमानसँग 12 राज्यपालहरू थिए। प्रत्येक राज्यपाल इसरायलको प्रत्येक 12 कुलबाट 1-1 गरी आएथे। तिनीहरूसँग राजा तथा राजघरानाहरूलाई खानेकुरा जुटाउने अभिभार थियो। यो सुलेमानको कर लिने तरिका थियो। त्यसपछि हामी अगाडि देख्छौ राज्यको महानता। 20:21 पदमा भनिएको छ, यहुदा र इसरायलका मानिसहरू समुद्रका बलुवा चाहिँ असंख्य थिए। तिनीहरू खान्थे पिउँथे र सुखसित रहन्थे। युफ्रेटिस नदीदेखि पलिस्तीहरूको देश र मिश्रको सिमाना समयका सबै राज्यहरूमाथि सुलेमानले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे। यो समय महान समृद्धता र शान्तिको समय थियो। युद्धहरू पूरा भइसकेका थिए। हरेकको लागि हरेक कुरा पर्याप्त थियो। अनि मित्र, यो तस्विर आउन गइरहेको 1000 वर्षीय राज्य युगको सानो झलक हो। त्यसपछि हामी 25 पदमा देख्छौ, यहाँ भनिएको छ, सुलेमानको जीवनकालभरि नै दानदेखि बर्सेबा समय यहुदा र इसरायल शान्तिसित रहन्थे र हरेक मानिस आफ्नो आफ्नै दाक र नेभराको बोटमुनि सुरक्षित साथ रहन्थे। यहाँ धेरै कुराहरूमा ध्यान दिन आवश्यक छ। यो समय सुरक्षाको समय थियो, जस्तो कि आज हामीसँग यो संसारमा छैन। यसैया 57:21 पदले भन्छ, दुष्टलाई शान्ति हुँदैन भनी परमप्रभु भन्नुहुन्छ, तर जब शान्तिको राजकुमार आउनुहुन्छ, शान्ति यो पृथ्वीमा आउनेछ। सुलेमानको दिनमा प्रत्येक आफ्नो दागबारी र नेभाराको रूखमुनि सुखपूर्वक मानिसहरूको दिन बित्थ्यो। यसको मतलब त्यस समयमा एउटा चाहिँ विलासिताको बिल्डिङमा र अर्को चाहिँ झोपडीमा र अनिकालमा थिएनन्। हरेकसँग आफ्नै नेभारा र दागबारी थियो र आफ्नै सम्पत्तिमा सुखभोगको रूपमा बसिरहेका थिए। अनि 26 पदमा भनिएको छ, सुलेमानका 4,000 रथका घोडहरूका घोडाहरूका लागि तबेलाहरू र 12,000 घोडाहरू थिए। मित्र, यस पदमा म तपाईँको ध्यान खिच्न चाहन्छु। घोडाहरू युद्धका जनावरहरू थिए र परमेश्वरले घोडाहरू थुपार्न मना गर्नुभएको थियो। परमेश्वरले विशेष गरी राजालाई व्यवस्था दिनुभएको थियो कि राजाले घोडाहरू र पत्नीहरू थुपार्नु हुँदैन। व्यवस्था 17:16 पद अनुसार त सुलेमानले घोडाहरू र पत्नीहरू थुपारे। तिनीसँग पूरा इसरायलको मुलुकभरि नै घोडा राख्ने तबेलाहरू। मित्र, यसबाट हामी यो कुरा थाहा पाउँछौ कि सुलेमानले परमेश्वरको व्यवस्थाको ठिक विपरीत गरे, घोडा र पत्नीहरू थुपारेर। अगाडि हामी देख्छौ कि सुलेमानको केही बुद्धिहरूको 29-30 पदमा भनिएको छ, परमेश्वरले सुलेमानलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवा जतिकै अनगिन्ती समझ शक्ति दिनुभयो। सुलेमानको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसहरूको बुद्धि भन्दा ज्यादै बढी थियो। मित्र, पूर्वबाट नै प्रभु येशु जन्मेको बेलामा भेटी चढाउन ज्योतिषीहरू आएथे। अनि 31 पदमा भनिएको छ, तिनी अरू सबै मानिसहरूभन्दा बुद्धिमान थिए। अरू सबै मानिसहरूभन्दा बुद्धिमान थिए एजरी एतान अनि माहौलका छोराहरू हेमान कलकोल र दर्दा भन्दा पनि तिनी बढी बुद्धिमान थिए। अनि तिनको ख्याति वरिपरिका सबै जाति जातिहरूका बीचमा फैलियो। यस पदमा 4 विशिष्ट व्यक्तिहरूको नाउँ उल्लेख छ। तिनीहरूभन्दा सुलेमान बढी बुद्धिमानी थिए। अनि 32-33 पदमा भनिएको छ, तिनले 3000 हितोपदेश रचे र तिनका गीतहरूको संख्या 1005 थियो। तिनले रूखहरूका जीवनको विषयमा लेबनानका देवदारदेखि लिएर भित्तामा उम्रने सबसम्मका वर्णन गरे। तिनले पशुहरू, पंक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूको विषयमा पनि सिकाए। हामीलाई भनिएको छ कि सुलेमानले 3000 शबपदेश बोलेर रचे। हामीसँग बाइबलमा केही कम उपदेशक र हितपदेशहरू मात्र रेकर्ड गरिएको छ। उसका गीतहरू 1005 थिए। मलाई विश्वास गर्नुहोस्, तिनी गीतको लेखक थिए। हामीसँग उसको एउटै मात्र गीतको रेकर्ड छ, श्रेष्ठ गीत। सुलेमान वनस्पति विशेषज्ञ थिए। उनले रूखको विषयमा लेबनानको देवदारदेखि लिएर भित्रमा उम्रने झार विशेष सम्मको पनि विषयमा बताउँथे। अनि सुलेमान जीव प्राणीहरूको बारेमा जान्ने जीव विशेषज्ञ पनि थिए। उसले पशुहरूको विषयमा बताउँथे र तिनी चराचुरुङ्गीहरूको विषयमा जान्ने विशेषज्ञ थिए, किनकि उसले चराको बारेमा बताउँथे। अनि उही समयमा तिनी किराहरूको अध्ययन गर्ने विशेषज्ञ थिए, किनभने तिनी घस्रने जन्तुहरू र किराहरूको बारेमा बताउँथे। अनि तिनी माछाको विषयमा जान्ने विशेषज्ञ थिए, तिनले माछाको बारेमा बताउँथे। उसले यी कुराहरूको बारेमा बोल्थे किनभने उसले तिनीहरूको बारेमा अध्ययन गरेथे र यस विशेष क्षेत्रमा अधिकार पाएका व्यक्ति तिनी थिए। यो स्पष्ट छ कि विज्ञानहरूको आरम्भ हो यो। सुलेमान यी कुराहरूमा रुचि लिन्थे र 34 पदमा भनिएको छ, सुलेमानका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनी कहाँ आउँथे। मित्र, सुलेमानले आफ्नो बुद्धिको निम्ति पूरा विश्वभरि ख्याति प्राप्त गरेका थिए र धेरै मानिसहरू उसको बुद्धिमान कुराहरू सुन्न आउँथे। उसले लेखेका केही कम हितोपदेशहरू हामीसँग बाइबलमा रेकर्ड गरिएको छ। मैले पहिले पनि भनिसकेको छु कि यी हितोपदेशहरू कुनै पनि जवान व्यक्तिलाई अति नै ज्यादै उपयोगी छ जो वयस्क जीवनमा प्रवेश गरिरहेका छन्। त्यहाँ केही निश्चित हितोपदेशहरू छन् जुनले जीवनमा र व्यवहारमा जवान मानिसलाई अगुवाई गर्दछ। देख्नुभयो, परमेश्वर हामीसँग व्यवहारिक हुनुहुन्छ। जीवनका केही गाइडिङ सिद्धान्तहरू, मार्गदर्शन सिद्धान्तहरू हितोपदेशमा दिइएका छन्। म यो भनिरहेको छुइन कि जवान मानिस सुलेमानको हितोपदेशहरूको पछ्याएर क्रिस्टियन बन्न सक्छ। अहँ, तर उसले निश्चय नै उसको जीवनको लागि अद्भुत गाइड, मार्गदर्शन र अगुवाई पाउनेछ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।